بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین، السلام علیکم۔ مولا الموحدین، امام المتقین، امیر المومنین، سید الوسیین، وصی رسول رب العالمین، خیر الخلق اجمعین، حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام کے یوم شہادت پر آپ سب کی خدمت میں دلی تعزیت پیش کرتے ہیں اور دعا کرتے ہیں کہ خداوند عالم ہمیں اس عظیم اور برگزیدہ ہستی اور شخصیت کے بتائے ہوئے راستے پر چلنے کی توفیق عطا فرمائے، اور یہ امید کرتے ہیں کہ ماہ مبارک رمضان اور خاص طور پر ان ایام میں الہی دسترخوان سے ہم سب نے بھرپور استفادہ کیا ہوگا۔ ناظرین، ہمارے آج کے پروگرام کا موضوع ہے اسلامی بیداری کی تحریک اور علاقے کے عوامی انقلاب کو لاحق خطرات۔ اس موضوع پر گفتگو کریں گے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ یہ ناظرین، ایک ایسے وقت جب مظلوم فلسطینیوں کے حق میں پوری دنیا کے مسلمانوں اور حریت پسندوں کی طرف سے صدا یعنی حمایت کی آواز بلند ہونے والی ہے، یعنی عالمی یوم قدس آیا چاہتا ہے، تو ایسے میں اسلامی بیداری جو کہ امام خمینی رضوان اللہ تعالیٰ علیہ کے لائے ہوئے اسلامی انقلاب کی آج دین ہے، اور جو گزشتہ 2.5 برس سے علاقے کے ملکوں میں ایک لہر کے طور پر سامنے آئی ہے، استکباری اور دشمن قوتیں اس تحریک کو ناکام بنانے کے درپا ہیں۔ لیبیا ہو، مصر ہو یا تیونس، یا بحرین ہو یا یمن، ہر جگہ استعماری قوتوں اور دشمن طاقتوں کی سازش یہی ہے کہ اسلامی بیداری کی لہر اور اس تحریک کو کامیاب نہ ہونے دیا جائے۔ مصر کی صورتحال آپ کے پیش نظر ہے، اور اسرائیل اور دشمن قوتوں کے مقابلے میں جو ملک سب سے زیادہ فرنٹ لائن اسٹیٹ بنا ہوا تھا یعنی شام، وہاں کا بحران آپ اچھی طرح سے جانتے ہیں، اور مصر کے بعد اب تیونس میں بھی یہی کھیل شروع ہو گیا ہے۔ تیونس، جہاں سے اسلامی بیداری کی 2 سال قبل یا 2.5 سال قبل یہ تحریک اٹھی تھی، یہ لہر اٹھی تھی، اور جس نے دیکھتے ہی دیکھتے شمالی افریقہ کے اور دیگر عرب ملکوں کو اپنے لپیٹ میں لے لیا تھا، لیکن ایسا لگتا ہے کہ فتنہ گر قوتیں علاقے کے اپنے ایجنٹوں اور کرائے کے مزدوروں کے ذریعے، جنہیں سلفی اور تکفیری نام دیا جاتا ہے، اسلامی بیداری کی ان تحریکوں کو ناکام بنانے میں لگ گئی ہیں۔ لیکن جیسا کہ قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنی نے 2 روز قبل اپنے ایک اہم خطاب میں فرمایا کہ اسلامی بیداری اور شعور کی جڑیں بہت ہی گہری اور مستحکم ہیں، اسلامی بیداری کو نہ تو ختم کیا جا سکتا ہے اور نہ ہی مٹایا جا سکتا ہے، البتہ ضرورت اس بات کی ہے کہ ہم استعماری قوتوں کے فتنہ گر عناصر کو پہچانیں اور یہ دیکھیں کہ اقوام اور مسلم امہ کے درمیان اختلافات کے بیچ کون بول رہا ہے اور اختلافات کو ہوا کون دے رہا ہے۔ بہرحال، اس وقت بظاہر ایسا لگتا ہے کہ مصر، تونس اور علاقے کے دیگر ملکوں میں جو انقلابات رونما ہوئے تھے اور جو کامیاب ہوئے تھے اور اسلامی بیداری کی جو تحریک جاری تھی، انہیں کہیں نہ کہیں سے کسی اعتبار سے کچھ نہ کچھ خطرات ضرور لاحق ہیں۔ تو یہ خطرات کیوں لاحق ہیں، کس کی طرف سے ہیں، کمی کہاں پر ہے، کوتاہیاں کہاں پر ہیں، یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، اس کے بعد اپنے مہمانوں کی خدمت میں اور آپ کی خدمت میں دوبارہ حاضر ہوتے ہیں۔
مشرق وسطی اور شمالی افریقہ میں اسلامی بیداری کی لہر نے پوری دنیا کے مسلمانوں میں ہمت و حوصلہ بھر دیا، اور اسی طرح دشمنان اسلام میں نا امیدی پھیل گئی، تاہم وہ شکست تسلیم کر کے بیٹھ نہیں گئے، اور اب لیبیا، تیونس اور مصر میں جو حالات ہیں ان سے بخوبی اندازہ لگایا جا سکتا ہے کہ اسلامی بیداری کے خلاف دشمن کس حد تک سازشوں کے جال بننے میں مصروف ہیں۔ دراصل اسلامی بیداری سے حیات نو حاصل کرنے والے ملکوں کے بارے میں کچھ تلخ حقائق ہیں، جن کی وجہ سے ان ملکوں میں اسلامی بیداری کی راہ میں رکاوٹیں کھڑی ہو رہی ہیں۔ اور قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنہ ای نے طلبہ سے حالیہ ملاقات میں انہیں حقائق کے سمت اشارہ کیا۔ انہوں نے فرمایا کہ جو کچھ ان ملکوں میں ہو رہا ہے ان سے اس امر کی نشاندہی ہوتی ہے کہ ان ممالک میں اسلامی بیداری کے گہرے اثرات موجود ہیں، لیکن چونکہ ان مسائل کو صحیح طور پر سمجھا اور سمجھایا نہیں گیا، لہذا آج مصر جیسے بڑے ملک میں اس قسم کی تکلیف دہ صورتحال بن گئی ہے۔ قائد انقلاب اسلامی نے ماضی میں اور اسلامی بیداری کے آغاز میں بھی اسلامی بیداری کے لیے درپیش خطروں کے سمت اشارہ کیا تھا۔ قائد انقلاب اسلامی نے 23 جنوری 2012 میں مختلف ملکوں کے نوجوانوں سے تہران میں ہونے والی ایک ملاقات میں اسلامی بیداری کے سلسلے میں فرمایا تھا کہ ان ملکوں میں جہاں انقلاب آئے ہیں، اگر نظام سازی نہ کی گئی تو انقلاب خطرے میں رہے گا۔ شمالی افریقہ کے انہی ملکوں میں 60-70 سال قبل 20ویں صدی کے وسط کا ایک تجربہ ہمارے سامنے ہے۔ اسی تیونس میں انقلاب آیا، عوامی تحریک چلی، کچھ نئے چہرے اقتدار میں آئے۔ اسی مصر میں انقلاب آیا، بغاوت ہوئی، تحریک چلی اور کچھ نئے افراد نے زمام مملکت اپنے ہاتھ ملی۔ کچھ اور جگہوں پر بھی یہی عمل دہرایا گیا، لیکن کہیں بھی نظام سازی نہیں ہو سکی۔ نظام سازی نہ کیے جانے کا نتیجہ یہ نکلا کہ انقلاب تو مٹے ہی، وہ افراد جو انقلاب کے نام پر اقتدار میں پہنچے تھے خود بھی منقلب ہو کر رہ گئے۔ ان کی پالیسیوں میں 180 درجے کی تبدیلی پیدا ہو گئی، وہ بھی بھاگ گئے۔ تیونس میں بھی یہی ہوا، مصر میں بھی یہی ہوا، اور اس زمانے کے سوڈان میں بھی یہی عمل دہرایا گیا۔ یہ انقلاب الٹ گئے کیونکہ ان میں نہ تو فکر تھی اور نہ ہی وہ نظام سازی کر سکے۔ لہذا اب جن ملکوں میں انقلاب آئے ہیں وہاں نظام سازی ہونا چاہیے، مستحکم بنیاد قائم کرنے کی ضرورت ہے۔ یہ بھی بہت اہم مسئلہ ہے، 1 سال قبل قائد انقلاب کے اس بیان کی روشنی میں اگر کوئی آج مصر، لیبیا اور تیونس کے حالات پر غور کرے تو اسے بہت سے حقائق کا علم ہو جائے گا۔ کچھ اسلامی ملکوں میں آج جس طرح سے خون کی ہولی کھیلی جا رہی ہے، اس سے دشمنوں کی سازشوں کا بخوبی علم ہوتا ہے، اور تجربات سے بھی یہی پتہ چلتا ہے کہ یہ سازشیں مغربی اور صہیونی خفیہ ایجنسیوں کی مہم اور پیٹرو ڈالر کی وجہ سے ہیں۔ اس وقت لیبیا، مصر اور تیونس کو، جبکہ شام کو مختلف طرح کے فتنوں کا سامنا ہے، اور پاکستان، عراق اور لبنان میں بھی اسی طرح کی صورتحال ہے۔ دراصل دشمن کا کام ہی سازشیں تیار کرنا ہے۔ مسلمانوں کو فرض ہے کہ وہ ان سازشوں کو پہچانے اور ان سے مقابلہ کریں، اور تجربات بھی اس بات کے گواہ ہیں کہ مسلمان سامراجی طاقتوں کی تمام سازشوں کے تانے بانے تباہ کر سکتے ہیں۔ اور اس جہد عظیم کی ایک مثال اسلامی جمہوریہ ایران کے مسلمان ہیں، جنہوں نے 3 عشروں کے دوران امریکہ سمیت مختلف سامراجی طاقتوں کے نہ جانے کیسے کیسے تخریبی اقدامات اور پر اسرار سازشوں کو ناکام بنا دیا ہے۔ اسلامی بیداری کی جڑیں کافی مضبوط ہیں، اور اس کے نتائج اسلامی امت کے لیے لازوال ہوں گے۔ اور اسی حقیقت کے پیش نظر سامراجی و صہیونی طاقتیں اسلامی بیداری کے خلاف سرگرم ہو گئی ہیں، لیکن انہیں ناکام بنانا بھی آسان ہے۔ بس شرط یہی ہے کہ اسلامی ملکوں میں اسلامی بیداری کے طویل مدتی اہداف کا تعین ہو جائے، اور یہ اتنا ہی اہم ہے کہ قائد انقلاب اسلامی نے بھی اپنے بیانات میں بار بار اس پر زور دیا ہے۔
ناظرین، مسائل کو سمجھا اور سمجھایا نہیں گیا، اور یہی وہ چیز ہے جو آج آفت بنی ہوئی ہے عوامی انقلابات اور خود انقلابیوں کے لیے۔ چلتے ہیں اس وقت سیدھے اسلام آباد اسٹوڈیو، جہاں پر موجود ہیں عالمی امور کے ماہر پروفیسر نذیر حسین صاحب۔ السلام علیکم جناب۔
السلام علیکم عباس رضی صاحب۔
جی پروفیسر صاحب، میں آپ سے یہاں پر یہ پوچھنا چاہوں گا، جیسے کہ ابھی آپ نے ہمارے ساتھیوں کی تیار کردہ رپورٹ ملاحظہ فرمائی، اسلامی بیداری کی جڑیں بہت ہی مستحکم اور مضبوط ہیں، لیکن جو تحریک ہے ان کو خطرات لاحق ہیں۔ خطرات کا سدباب اب تک کیوں نہ کیا جا سکا، جبکہ روز اول سے کہا جا رہا تھا کہ کسی تحریک کو لانا، کسی انقلاب کو کامیاب بنانا آسان ہے، اور اس کی حفاظت کرنا اس سے کہیں زیادہ مشکل، تو کہاں پر چوک ہوئی، کوتاہیاں کہاں پر رہیں؟
تو اتنا سڈن تھا کہ نہ صرف یہ کہ جو لوگ انقلاب لے کے آئے تھے وہ خود اس کی نتائج سے باخبر تھے، بلکہ جن کے خلاف یہ انقلاب آیا وہ بھی منتشر نظر آئے. جب ہم ایران کی مثال لیتے ہیں تو ایران میں جب انقلاب آیا تو ایک سسٹمیٹک پلانڈ طریقے سے آیا، اور ایک متبادل نظام کا بلو پرنٹ جو تھا وہ اسلامی جمہوریہ ایران نے تیار رکھا ہوا تھا، لیڈران انقلاب نے تیار رکھا ہوا تھا. ایک سینٹرلائز لیڈرشپ تھی جس کے سامنے تمام ایرانی قوم جو ہے وہ ایک جان کی طرح موجود تھی. لیکن یہ چیز، اس چیز کی کمی ہمیں مصر میں بھی نظر آئی، تیونیزیا میں بھی نظر آئی، لیبیا میں بھی نظر آئی، جتنے ممالک ہیں ان میں نظر آئی. دوسری، آپ یہ دیکھیں کہ یہ انقلاب جب آیا تو 8 ممالک ایسے ہیں جن کی فہرست ہمارے ناظرین کو معلوم ہے، ان میں سے سوائے سیریا کے، سوریا کے یا شام کے، باقی 7 ممالک جو ہیں وہ ویسٹ کے نمائندے تھے یا ان پہ ویسٹ کی حکومتیں جو تھیں وہ برسر پیکار تھیں، اور وہ ویسٹ کی جو پالیسیز تھیں مشرق وسطی میں اس کو پھیلا رہی تھیں. ابھی آپ کو معلوم ہے کہ مصر کے معاملے میں بھی اور باقی ممالک کے معاملے میں بھی جو مغرب کا رویہ تھا وہ بڑا شش و پش کا شکار تھا، کیا کیا جائے، کیسے کیا جائے. لہذا ایک طرف انٹرنل کمی، یعنی کہ ایک بلو پرنٹ جو ہے وہ آئندہ حکومت کے لیے تیار نہیں تھا، دوسرا یہ کہ وہ طاقتیں جن کے خلاف یہ سارے کا سارا انقلاب آیا وہ بھی ششدر اور حیران تھیں. اب ان 2.5 سالوں کی عرصے میں وہ دونوں چیزیں جو ہیں وہ کھل کر سامنے آ گئی ہیں. مغربی طاقتوں نے جو مشرق وسطی میں نمائندے تھے ان سے مل کر مشرق وسطی کے اس اسلامی بیداری کی تحریک کو ریورس کرنے کی کوشش کی ہے، اور جس کا شاخسانہ جو ہے آج ہمیں مصر میں مل رہا ہے.
بہت شکریہ آپ کا.
دیکھیے کہ پروفیسر صاحب، مالک جن میں یہ انقلاب آیا، تیونس، مصر، جارڈن، سعودی عربیہ، یمن، شام، لیبیا اور بحرین، ان میں سے آپ اگر ممالک کی تعداد اور فہرست دیکھیں تو صرف شام ایک ایسا ملک تھا جو پرو ویسٹ نہیں تھا، باقی تمام جو تھے پرو ویسٹ تھے. ابھی ایسی صورتحال میں جب 7 ممالک میں سے 5 ممالک کی حکومتیں جو پرو ویسٹ تھیں وہ گر گئیں تو اس میں فائدہ کس کو ہوا؟ سب سے زیادہ فائدہ، میں نے اپنے ایک مقالے میں بھی یہ لکھا ہے، سب سے زیادہ فائدہ جو ہے وہ اسلامی جمہوریہ ایران کو ہوا کہ اس کی اسلامی تحریک کی جو نمائندگی تھی وہ بھرپور انداز میں سامنے آ گئی. اس سے جو دوسری قوتیں تھیں ان کو بہت بڑا دھچکا لگا اور وہ کھل کے سامنے آ گئیں. میں نام لیے بغیر نہیں رہ سکتا، سعودی عرب اور قطر، یہ کھل کر سامنے آ گئے اور انہوں نے اسلامی جمہوریہ ایران اور اسلامی تحریک کے آگے جو کچھ ہو سکا انہوں نے کرنے کی کوشش کی. لہذا آج ہمیں مغرب سے نہیں، اندر سے خطرات لاحق ہیں، اور اندر سے ہی مشرق وسطی میں اس اسلامی بیداری کی تحریک کو ریورس کرنے کی اور ناکام کرنے کی کوشش کی جا رہی ہے.
بہت شکریہ. میں پھر حاضر ہوں گا. چلتے ہیں سیدھے لاہور، جہاں پر ٹیلی فون لائن پر موجود ہیں عالمی امور کے ماہر چودھری خادم حسین صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
چودھری صاحب، ابھی پروفیسر نذیر فرما رہے تھے اسلام آباد اسٹوڈیو میں کہ مغرب سے تو خطرات لاحق ہیں ہی، خود ہمیں اندر سے خطرات لاحق ہیں، اور انہوں نے نام لیا قطر اور سعودی عرب جیسے ملکوں کا، اور ان ملکوں نے جو گروہ پیدا کیے اسلام کے نام پر اور جن کے ذریعے عالم اسلام میں مذہب اور قبائل کی بنیاد پر تفرقہ اندازی کی جا رہی ہے، ان کی طرف سے سب سے زیادہ خطرات لاحق ہیں. آپ اس سے کتنے متفق ہیں؟
دیکھیے، گزارش یہ ہے کہ اس وقت مغرب کی جو سازش ہے، جس کو آپ سامراج کی سازش کہہ سکتے ہیں، باقاعدہ جو 9/11 کے بعد بہت تیزی سے چلی، اس میں انہوں نے خاص طور پہ اسلامی ممالک کو نشانہ بنایا، اور ان کے ٹارگٹ میں ایران اور پاکستان دونوں شامل ہیں. اور ایران کو ٹارگٹ کرنے کے لیے اندر سے اور باہر سے دونوں طرف سے، یہ بالکل درست فرما رہے ہیں آپ کہ انہوں نے کیا، اور یہ میں اس سے اتفاق کرتا ہوں. لیکن ساتھ ہی ساتھ میں یہ چاہتا ہوں، میرا یہ خواہش ہے، بلکہ تمام مسلمانوں کی یہ خواہش ہے جو اللہ، قرآن اور رسول پہ ایمان رکھتے ہیں، کہ یہ مسلمان جو ہیں آپس میں تفرقہ نہیں ڈالیں، इनको एक इस्लामी भाईचारे के तौर पे इकट्ठा मुतहिद और इतिहाद का सबूत देते हुए इन कम अज कम ये काफरों का, ये जो मगरब के इस्तेमारी हैं, इनका मुकाबला करने के लिए इनको इकट्ठा होना चाहिए, एक प्लेटफॉर्म पे आना चाहिए। और इसके लिए अगर किसी को अपनी थोड़ी सी अनाज की कुर्बानी देना पड़े तो कर ले, कोई हर्ज नहीं। अगर इन प्रोफेसर साहब के ख्याल में अगर कतर और इन्होंने सऊदी अरब ने किया है तो उनको अपने रवैये पे नजरसानी कर लेनी चाहिए। इसी तरह ईरान, पाकिस्तान, खास तौर पे मैं ये कहूंगा ये खास किरदार अदा कर सकते हैं इस्लामी इतिहाद में। और पाकिस्तान को आप देख लें इस वक्त क्या प्रॉब्लम फेस हो रही है। आज कल भी डेरा इस्माइल खान की जेल पे जो अटैक हुआ या तशद्दुद की जो कार्रवाइयां हो रही हैं, और वो ये तशद्दुद जो है, और यहाँ कोशिश की जा रही है, पाकिस्तान में कोशिश की जा रही है कि किसी तरह फिरका वाराना बकायदा फसाद हो जाए, लेकिन लेकिन यहाँ के लोगों ने अभी तक इस साजिश को समझते हुए इसके दाम में नहीं आए, और बावजूद जानी नुकसान के।
जी 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 फरमाइए।
तो मैं ये गुजारिश कर रहा था कि पाकिस्तान की सूरत हाल जो है उसमें भी आप अगर गौर फरमाएं, अभी पारा चनार में वाकया हुआ और उसके बाद ये बम ब्लास्ट हो रहे हैं करें, इसके बावजूद यहाँ लोगों ने सब्र तहम्मल का मुजाहरा किया है और कोशिश की है कि गैर के अग्यार के जाल में नहीं फंसे और यहाँ फिरका वारियत के लिहाज से कोई खाना जंगी की सूरत पैदा ना हो। तो ये पूरे आलम इस्लाम को ये बात समझने की जरूरत है, इजराइल के इरादों को समझने की जरूरत है, अमेरिका के इरादों को समझने की जरूरत है, ये देखने की जरूरत है कि कोई प्यार से कर रहा है, कोई दौर से कर रहा है, कोई अफगानिस्तान पे कब्जा करके कर रहा है, कैसी कैसी सूरतें हैं जो हैं। ईरान को धमकियां एक से एक दी जा रही हैं, ईरान के प्रोग्राम को जो ईरान बारहा ऐलान कर चुका है कि मेरा प्रोग्राम जो है वो अमन और अपनी तवानाई के लिए है, एनर्जी के लिए है, उसको टारगेट किया हुआ अभी तक। ये सारा सिलसिला जो है पूरे आलम इस्लाम में ये फैला हुआ है और इसका हल भी आलम इस्लाम के अपने पास है।
बहुत शुक्रिया, बहुत शुक्रिया चौधरी साहब। मैं फिर हाजिर हूँ आपकी खिदमत में। चलते हैं लंदन स्टूडियो जहाँ पर मौजूद हैं बैन अल-अक़वामी उमूर के सीनियर तर्ज़ निगार डॉक्टर एजाज हुसैन। अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम।
डॉक्टर साहब, बात हो रही है कि जो शुमाली अफ्रीका या अरब मुल्कों में इस्लामी बेदारी की लहर और इनकलाबात आए थे, अब ऐसा लगता है कि दुश्मन क़ुव्वतें इन मुल्कों के आवाम से इंतकाम लेना चाहती हैं, और बज़ाहिर ऐसा लगता है कि ये क़ुव्वतें अपने मकसद में कहीं ना कहीं कामयाब होती भी नज़र आ रही किसी हद तक। मैं ये पूछना चाहूँगा कि इस वक्त जो अवामी इनकलाबात या इस्लामी बेदारी की तहरीक को ख़तरात लाहक हैं, इसके बारे में बाद लोगों का कहना है कि क़यादत का फ़ुक़दान था, सही तरीके से इनकलाब की या तहरीक की हिदायत और रहनुमाई नहीं की गई, जिसकी वजह से आज मिस्र और ट्यूनिस या लीबिया में ये सूरत हाल सामने आई है। आप इस पर क्या तज़ज़िया करेंगे?
जी शुक्रिया। मैं पहले के जो आपके दोनों तज़िया कार थे उनके ही जो जो हैं रिफ्लेक्शंस, उन्हीं को लेके आगे बढ़ना चाहूँगा। अंग्रेज़ी में कहते हैं जब ये 18th और 19th सेंचुरी की यूरोप में जब रेवोल्यूशंस आई हैं ना, फ्रांस में आई हैं या बाकी दीगर जगहों पे यूरोप में, तो उस वक्त पॉलिटिकल कमेंटेटर्स ने एक बड़ा खूबसूरत एक कोटेशन जो है वो बनाया था कि एवरी रेवोल्यूशन एवेपोरेट्स लीविंग बिहाइंड द प्रेसिपिटेट्स ऑफ अनदर ऑटोक्रेसी, कि हर रेवोल्यूशन जो है एवेपोरेट कर जाती है लेकिन रहते हैं में वही कुछ जाता है जो पुराना होता है। तो इसी तरह से हमें ये नज़र आ रहा है कि जब ये चार पांच ममालिक में 2011 में जब ये इनकलाबी सरगर्मियां उरूज पे गईं और उनके यहाँ ऑटोक्रेटिक जो रूलर्स हैं उनको छोड़ना पड़ा इक्तदार और एक नई जो लीडरशिप आई, उसमें ये था कि एक तो कोई यूनिफाइड किस्म का कोई प्रोग्राम नहीं था। जो लोग तैयार बैठे थे उस रेवोल्यूशन के बाद मुल्क की बागडोर संभालने के लिए, चाहे तुनिजिया हो या लीबिया हो या मिस्र हो या फिर मोरक्को या दूसरे ममालिक में, उनके पास कोई होमवर्क नहीं किया हुआ था। ऑल ऑफ ए सडन देखिए, एक इतनी बड़ी किसी मुल्क की जब चेंज आती है तो आप मुतबादल चेंज जो है वो कुछ दहाइयां पहले आप थोड़ा सा ग्राउंड वर्क, थोड़ा होमवर्क करके आते हैं ताकि वो ट्रांसफॉर्मेशन जो है वो बेहतर हो जाए, ट्रांजिशन जो सही तरीके से हो जाए। यही हुआ था। जैसे कहा जाता है कि तब तक जो सोवियत रेवोल्यूशन थी 1917 की कामयाब नहीं हुई, जब तक कि वो यूके नहीं पहुंची, ब्रिटेन नहीं पहुंची, तो वो कामयाब नहीं हो सकी क्योंकि वो ब्रिटेन में नहीं आ सकी। इसी तरह से कहा जाता है कि ये जो मगरब के जो शुमाली अफ्रीका में जो मुस्लिम ममालिक जो गए हैं स्प्रिंग 2011 में, तो रेवोल्यूशन जो है जो चेंज नहीं आई, चेंज इसलिए नहीं आई कि सबसे बड़ी चेंज जो है वो आनी चाहिए थी सऊदी अरेबिया में। जब तक सऊदी अरेबिया में चेंज नहीं आती, प्रो डेमोक्रेसी चेंज नहीं आती, तो अरब वर्ल्ड में कुछ भी नहीं होता। सऊदी अरेबिया के पास डिसीशन मेकर है बड़ी देर से, अब तकरीबन देख लीजिए तकरीबन 100 बरस होने वाले हैं कि सऊदी अरेबिया जो है वो वेस्ट का स्टूज के तौर पर काम कर रहा है किंग अब्दुल अजीज के जमाने से। अब यहां से देखिए चेंज कैसे आएगी। अब सऊदी अरब के साथ मिल गया है कतर भी। अब कतर के बाद देखिए कुवैत, बहरेन और अम्मान, इनका थोड़ा सा अगर आप देख लीजिए, एक थोड़ी सी चेंज नजर आ रही थी हमें कुवैत में कि दिसंबर 2012 का जो इलेक्शन हुआ था तो 50 मेंबर पे मुश्तमिल जो उनकी पार्लियामेंट में है उसमें 17 शिया पार्लियामेंटेरियंस इलेक्ट होके आए पॉपुलर वोट के तहत। लेकिन इस पे सऊदी अरब ने जब प्रेशर डाला सबा डिनेस्टी पे कि ये क्या कर रहे हो, 1/3 मेजोरिटी शिया लेके आ रहे हैं तुम्हारी पार्लियामेंट में, ये तो चेंज ले आएंगे 5 बरस के बाद, ये 30 लोग होंगे पार्लियामेंट में, फिर मेजोरिटी लेके आ देंगे, तुम्हारी छुट्टी करा देंगे। तो उस पर यह कि कॉन्स्टिट्यूशनल कोर्ट को एक फैब्रिकेटेड किस्म का केस बना के दिया और उन्होंने पिछले माह उसको उन इलेक्शंस को कालेदम करार दे दिया और नए इलेक्शन पिछले हफ्ते हुए और उनमें आप देखिए रिजल्ट देखिए कि 17 में से 9 जो हैं शिया उनको जानबूझकर रिगिंग के थ्रू उस पार्लियामेंट्स के इलेक्शंस में हराया और अब वो 17 की बजाय अब 8 लोग पार्लियामेंट में रह गए। ये तो हाल कुवैत का है जो सेकंड बड़ी डिनेस्टी नजर आती है, रिच डिनेस्टी जो नजर आती है कतर के अलावा। कतर का देख लीजिए कि उनके बेटा उन्होंने बना दिया, 33 साल जो है हमाद ने अपने बेटे को 25 जून को पिछले माह बना दिया अपना रूलर और वो अब देखिए, अब इसकी कतर की इन्वेस्टमेंट $200 बिलियन की है यूनाइटेड स्टेट्स में, यूके में और वेस्टर्न यूरोप में। अब इतनी बड़ी इन्वेस्टमेंट को इंटैक्ट रखने के लिए क्या कतर को हर वो काम करना पड़ेगा जो कि यूके या यूनाइटेड स्टेट्स या ज़ायनिस्ट लॉबी जो दुनिया के बैंक्स को, दुनिया की ट्रेड को, दुनिया की इंडस्ट्री को और दुनिया के कमर्स को कंट्रोल किए हुए ज़ायनिस्ट लॉबी जो दुनिया की है, तो जब तक उसकी दिए हुए एजेंडा पे काम कतर नहीं करेगा तो $200 बिलियन की वेस्ट में इन्वेस्टमेंट कैसे चलेगी और कतर पे अब कैसे कंट्रोल कैसे रहेगा पॉलिटिकल। तो इसके लिए उनकी मजबूरी है कि वो ज़ायनिस्ट लॉबी के हाँ जो कि अमेरिकन लेड या इजरायली लेड जो है उसी करेगी। यही हाल सऊदी अरेबिया का है। सऊदी अरेबिया की $2 ट्रिलियन की इन्वेस्टमेंट है यूके में और यूनाइटेड स्टेट्स में और वेस्टर्न यूरोप में। अब वो कैसे ऐसी हिकमत अमली वजह कर सकते हैं कि डेमोक्रेसी लेके आए और लोगों को अदल दें, इंसाफ दें और चेंज आ जाए और इनकी इन्वेस्टमेंट का। तो आप ये देख लीजिए टाइमिंग थोड़ा सा देखिए, आप ये पिछले जुलाई के देखिए कि कितने बॉम्ब ब्लास्ट हुए हैं। सिर्फ जुलाई के महीने में 850 के करीब इराक में जो लोग हैं बॉम्ब ब्लास्ट में और टारगेट किलिंग में वो मारे गए।
आपकी खिदमत में फिर हाजिर हूंगा।
में देखिए
जी डॉक्टर साहब, मैं आपकी खिदमत में फिर हाजिर हूंगा और प्रोफेसर नजीर साहब से भी माजरत के साथ, चूंकि चौधरी खादिम हुसैन साहब को कहीं जाना है, उनके पास सिर्फ 5 मिनट का वक्त है, तो उनसे हम अगला सवाल करना चाहेंगे, फिर आप दोनों की खिदमत में हम रहेंगे और गुफ्तगू आपसे होती रहेगी। चौधरी खादिम हुसैन साहब, बहुत से मुबस्सिन का ये कहना है कि ये जो नए नए लीडरान उभर के आए थे इनकलाबात के नतीजे में या इनकलाबात के बाद, खा उसमें मुर्सी हों या दीगर, इन्होंने दोस्त और दुश्मन की शनाख्त में कहीं ना कहीं गलतियां की हैं, वो सही तरीके से समझ नहीं सके कि दोस्त कौन है और अपना दुश्मन कौन है, इस पर कुछ तबसरा करेंगे आप?
गुजारिश ये है कि ये इसमें इसको जरा बिल्कुल दूसरे तरीके से समझने की जरूरत है कि ये लीडर जो हैं ये एक वक्ती तौर पे एक उबार की पैदावार थी, इनमें रियल लीडरशिप जो है वो नजर नहीं आई। अगर रियल लीडरशिप इनमें होती तो ये हालात को समझ लेते और संभाल लेते। मतलब मोरसी साहब जो हैं, चले मान लिया कि उन्होंने बाद में इलेक्शन जीता और इलेक्शन जीत के आए और बने, लेकिन एकदम से पता चलने लगा कि वो बारक ओबामा साहब के उनके ताल्लुकात बहुत अच्छे बन गए, और ऐसा पता चला कि वो तो वेस्टर्न लॉबी के बन गए। हालांकि अफगान मुस्लिमीन का जो पिछला रिकॉर्ड है उस रिकॉर्ड के मुताबिक तो वो एंटी वेस्ट अपने आप को पोज करते चले आ रहे थे, लेकिन मोर्सी साहब का पोस्टर ये बनने लग गया कि वो प्रो वेस्ट हैं। तो ये इसलिए मैं ये कहूंगा कि लीडरशिप तो वाकई उभरी ही नहीं। और लीडरशिप देखे, ईरान का जहां तक ताल्लुक है तो इमाम खमेनी का आप अंदाजा लगाएं कि उनका काम जो है कितनी तवील मुद्दत तक रहा, और फिर वो स्ट्रक्चर जो बन चुका था वो कैसा। और एक दूसरी बात, सबसे बड़ी बात जो है वो ये है कि इमाम खमेनी साहब के रेवोल्यूशन के बाद फौज को डिसबैंड कर दिया गया, यानी वो पुरानी फौज जो है वो रही नहीं। लेकिन मिस्र और शाम में ये पोजीशन वो नहीं है, यहाँ वो फौज मौजूद है, फौज पे वो असरात, फौज के वो नजरियात, वो सब कुछ मौजूद है, अभी तक है। तो यहाँ तो एक रेवोल्यूशन अगर होता तो एक बहुत ताकतवर लीडरशिप अगर उभर आती तो वो शायद संभाल के और फ्री कैन के अंदर एक बैलेंस करके आगे चलते और आहिस्ता आहिस्ता मगरब के असरात से निजात मिल जाती। तो इसके लिए मेरी तजवीज अब भी वही है, मैं हमेशा से कायल रहा हूँ इस बात का कि ये मुस्लिम कंट्रीज को आपस में इत्तेहाद और इत्तेफाक करके जो भी लीडरशिप है उसको आपस में ये सोचना चाहिए, ये सारे मामलात को देखना चाहिए और देख के ये समझना चाहिए कि हमें कहाँ से नुकसान पहुंच रहा है और उस नुकसान को संभालने के लिए हमें क्या करना चाहिए। और वो इत्तेहाद है, इसमें मेरा ख्याल है कि पाकिस्तान और ईरान ज्यादा अहम किरदार अदा कर सकते हैं और इनको करना चाहिए।
बहुत शुक्रिया चौधरी साहब, आपने अपना कीमती वक्त हमें इनायत किया, हम आपके शुक्रगुजार हैं। चलते हैं प्रोफेसर नज़ीर हुसैन साहब की खिदमत में जो इस्लामाबाद स्टूडियो में मौजूद हैं। मगर प्रोफेसर साहब से सवाल करने से पहले एक छोटी सी यहाँ पर मैं अपनी बात कहता चलूँ। अभी चौधरी खादिम हुसैन साहब ने कहा कि ईरान में इनकलाब के बाद फौज को तहलील कर दिया गया, ऐसा नहीं था, बल्कि फौज जब इनकलाबी तहरीक जारी थी तो हमारे जो नाज़रीन उस दौर में जिन्होंने तस्वीरें देखी होंगी या आज जो इस दौर की तस्वीरें इस दौर में देख रहे होंगे, तो बाकायदा इनकलाबी जो नौजवान थे वो अपने फौजी भाइयों को फूल पेश करते थे, तो बजाय ये कि वो गोली चलाएं वो अपने खुद इनकलाबी भाइयों से फूल वसूल करते थे, और फौज ने तो वफादारी का ऐलान किया, फिजाइया ने भी और फौज ने भी। तो ये एक तस्वूर के जो फौज को तहलील कर दिया गया, ऐसा नहीं है, फौज ने खुद इनकलाब इस्लामी के बानी हज़रत इमाम खुमैनी रहमतुल्लाह अलैह से अपनी वफादारी का ऐलान किया था। बहरहाल अगला सवाल है प्रोफेसर नज़ीर साहब से। प्रोफेसर नज़ीर साहब, अभी खादिम साहब ने फरमाया कि इत्तेहाद की ज़रूरत है, यकीनन इत्तेहाद वक्त की सबसे बड़ी ज़रूरत है, और योम कुस जो आने वाला है ये इत्तेहाद की एक सबसे बड़ी अलामत है। इमाम खुमैनी ने जुमतुल वदा के जो आलमी योम कुस ऐलान किया था, और इत्तेहाद का तो मुनादी ईरान है, लेकिन एक ऐसे वक्त जब इस्तेमारी क़ुव्वतों की तरफ से इलाके में सलफ़ी और तकफीरी नाम के कुछ ग्रोह और जिन्हें मुस्लिम और इस्लामी ग्रोह के नाम से मुतारिफ कराया जा रहा है, तो फिर वो हुकूमतें जो इन ग्रोहों के जाल में फंसी हैं उनसे इत्तेहाद किस तरह से हो सकता है, या वो इत्तेहाद की तरफ कैसे कदम बढ़ा सकती हैं जबकि वो तकफीरी और सलफी ग्रोहों की जाल में फंसी हुई हैं, और इन ग्रोहों का मकसद ही यही है कि आलम इस्लाम में तफरका पैदा किया जाए, आलम इस्लाम को टुकड़े टुकड़े किया जाए मजहबी बुनियादों पर, कबायली बुनियादों पर, लसानी बुनियादों पर और कौमियती बुनियादों पर।
आवाज़ी साहब, बहुत अफसोस की बात, ये ख्वाहिश है, दिल ये चाहता है, उम्मीद है मिल्लत इस्लामिया जो है वाहिद हो जाए, यकजान हो जाए और अपने जो मसाइल हैं उनकी तरफ आगे बढ़े। इतने ट्रिलियन और बिलियन डॉलर जो हैं मुस्लिम उम्मा अपने ऊपर खर्च करे बजाय इसके के बाहर के बैंकों में उनकी इकॉनमीज़ को फ्लॉरिश किया जाए, लेकिन ये ख्वाब है, ये ख्वाब इलामा इकबाल ने भी देखा था, जमालुद्दीन अफगानी ने भी देखा था, इमाम खुमैनी ने भी देखा था, लेकिन हमें मालूम ये हो रहा है गुज़िश्ता 100 सालों में हम करीब आने की बजाय जो है एक दूसरे से दूर होते जा रहे हैं। आपको याद है, मैं वापस लेना जाना नहीं चाहता, जब इस्लामी इनकलाब ईरान आया 1979 में, तो इस पे एक छाप लगा दी गई कि ये शिया ईरान, शिया इस्लाम आ रहा है, शिया इनकलाब आ रहा है। लिहाजा हमें ऑलरेडी एक कंपार्टमेंटलाइजेशन करने की कोशिश की जाइए। शाह फहद और रफसंजानी साहब ने कितनी कोशिशें नहीं की कि सऊदी अरब और ईरान में आपस में रिप्रोचमा हो जाए, लेकिन ऐसी सूरत हाल नज़र नहीं आ रही। हमें अफसोस से ये कहना पड़ रहा है कि 57 इस्लामी ममालिक की जब हम बात करते हैं तो ना मज़हब के नाम पे, ना इस्लाम के नाम पे, ना आइडियोलॉजी के नाम पे कोई चीज़ मुत्तफिक नज़र आती है। अनफॉर्चुनेटली है ये, हमें सिर्फ और सिर्फ नेशनल इंटरेस्ट नज़र आते हैं, सिर्फ और सिर्फ रजीम इंटरेस्ट नज़र आते हैं, और जिसको मगरबी माशरा जो है, मगरबी अकवाम जो है, मगरबी इस्तेमारी क़ुव्वतें जो हैं, वो बार बार इस्तेमाल करती हैं और बार बार इस्तेमाल करती रहेंगी। कसूर हमारा अपना है, प्रॉब्लम हमारे अंदर है, उसको वो एक्सप्लॉइट करते हैं। मैं आपको यहाँ दो मिसालें देना चाहता हूँ। एक मिसाल तो ये है कि कहा यह जाता है कि अगर पूरी अरब दुनिया में तब्दीली लानी है तो मिस्र में तब्दीली आनी ज़रूरी है। अगर मिस्र में तब्दीली आएगी तो पूरी इस्लामी पूरी सॉरी अरब दुनिया में तब्दीली आएगी, क्योंकि 22 के 22 ममालिक जो हैं वो मिस्र की तरफ देखते हैं। एक लीडरशिप है, एक वहाँ की पॉपुलेशन है, एक वहाँ का निज़ाम है, लेकिन हमें अफसोस से ये कहना पड़ रहा है। आपको याद है कि आप शायद आपके प्रोग्राम के तवसुस से जब हम बात कर रहे थे, जब मिस्र में इनकलाब आया तो अख्वानुल मुस्लिमीन जो है वो साइड पे थी, वो मेन स्ट्रीम पॉलिटिक्स में या मेन स्ट्रीम इनकलाब में नहीं थी। ये लेटरल एंट्री है, ठीक है, मुर्सी साहब इलेक्शन जीते उसके बाद आपको ये मालूम होना चाहिए कि इजिप्शियन इकॉनमी जो है वो डिपेंडेंट है, उसकी अपनी कोई हैसियत बजात खुद नहीं है। 50% से ज़्यादा मिस्र की इकॉनमी जो है वो वेस्ट पे या हमारे जो अरब ममालिक हैं उस पर डिपेंडेंट है। आपको भी ये मगरबी दुनिया के अखबारों में, वाशिंगटन पोस्ट में, न्यूयॉर्क टाइम में, इंटरनेशनल ट्राइब्यून में ये बात मालूम हो गई कि जिस तरह हमास की गवर्नमेंट को 1.5 साल नाकाम किया जा रहा था, इसी तरह मुर्सी की हुकूमत को तकरीबन 1 साल से नाकाम किया जाने की कोशिश की जा रही थी। और जिस दिन मुर्सी साहब हटे हैं, आप देखें अगले ही दिन कतर ने, UAE ने और सऊदी अरब ने $8 बिलियन जो हैं वो नई हुकूमत के नाम मुंतकिल कर दिए हैं। तो ये क्या आप समझ नहीं रहे? और दूसरी बात ये है कि आप ये देखिए कि मिस्र के अंदर इस वक्त 30 से 35% तक सल्फी लोग मौजूद हैं, जो अख्वानुल मुस्लिमीन को बिल्कुल पसंद नहीं करते, बिल्कुल पसंद नहीं करते, वो नहीं चाहते कि इनकी हुकूमत हो। और सबसे बड़ी बात यह है कि अगर मिस्र में अख्वानुल मुस्लिमीन की हुकूमत कायम हो जाती है, वो एक अच्छा निज़ाम दे देते हैं, वो एक वाइब्रेंट इकॉनमी को फ्लॉरिश कर लेते हैं, तो इसका असर जो है पूरे खित्ते में होगा। वो खतरा सबसे बड़ा है इन ममालिक को कि अगर इनकलाब, इस्लामी इनकलाब जो है अख्वानुल मुस्लिमीन के थ्रू मिस्र में कायम हो जाए तो वो बाकी ममालिक जो हैं उनके लिए एक बहुत बड़ा खतरा है। लिहाजा आप देखें कि मिस्र में गुज़िश्ता कई दिनों से मुर्सी के हामी, अख़वान मुस्लिमीन के हामी जो हैं वो वहाँ पड़े हुए हैं। 150-200 से ज़्यादा लोगों को उन्होंने शहीद कर दिया है, लेकिन मगरबी मीडिया जो है बिल्कुल चुप बैठा हुआ है। क्या एक निज़ाम को कायम करने के लिए इतने लोगों का खून बहा ज़रूरी है? क्या ये मगरबी दुनिया को, इंटरनेशनल ह्यूमन राइट्स कमीशन को, यूनाइटेड नेशंस को ये चीज़ें नज़र नहीं आ रही? और आप ये सबसे बड़ी बात ये देखिए कि एक ऐसा मुल्क जो गुज़िश्ता 2 दहाइयों से, मैं टर्की की बात कर रहा हूँ, एक इस्लामिक पैटर्न पे चलने की कोशिश कर रहा था, उसने भी आखिर में मगरबी ममालिक का साथ दिया और आखिर में ये हुआ कि वहाँ भी इस्तंबुल में बाकी शहरों में मुजाहरे शुरू हो गए। लिहाजा ये एक निज़ाम की हुकूमत के खिलाफ, एक मशरक वस्ता में जो भी निज़ाम नया आने वाला है उसके खिलाफ कार्रवाइयाँ हो रही हैं। मुझे अफसोस से कहना पड़ रहा है, मेरी भी ये ख्वाहिश है, आपकी भी ये ख्वाहिश है, हर मुसलमान की, हर बंदे की ये ख्वाहिश है कि मुस्लिम मालिक इकट्ठे हो जाएं। लेकिन मुझे
बहुत शुक्रिया आपका, मैं फिर आ जाऊँगा।
लास्ट थिंग,
बहुत शुक्रिया आपका,
बताना चाहूँगा जी कि अब देखें यही तमाम बैटल फील्ड जो है वो शाम में लड़ी जा रही है।
बहुत शुक्रिया डॉक्टर एजाज साहब। जैसा कि अभी प्रोफेसर नज़ीर ने फरमाया कि जब इनकलाब मिस्र में आ रहा था तो अख़वानुल मुस्लिमीन उन ग्रोहों में नहीं थी जो सबसे ज़्यादा बढ़ चढ़ कर हिस्सा ले रहे थे, लेकिन आज जो ग्रोह हैं अख़वानुल मुस्लिमीन के मुकाबले में वो कल इनकलाब के परचमदार थे। तो क्या आप समझते हैं कि अब जो एक तसव्वुर ये या एक तासुर ये पाया जा रहा है कि अख़वानुल मुस्लिमीन ही इनकलाब का लंबरदार थी और ये लोग इनकलाब के मुखालिफ हैं, तो क्या ये सही है? और दूसरी बात, ہمیں اس حقیقت سے انکار نہیں کرنا چاہیے کہ البرادعی یا ان جیسے دیگر جو سیاستداں تھے یہ ظاہری طور پر ہی صحیح انقلابی تحریک میں نظر آئے تھے، اور جو دیگر گروہ ہیں جو آج مرسی کی مخالفت کر رہے ہیں وہ انقلاب میں پیش پیش تھے اور انہوں نے قربانیاں دی تھیں، تو کیا صرف فوج کے اقدامات کی بنیاد پر وہ اپنے انقلابی سمراٹ کو بھلا دیں گے اور اپنے انقلاب سے کنارہ کش ہو جائیں گے؟ یعنی مصر کے باقی عوام کی بات میں کر رہا ہوں جو مرسی کے خلاف ہیں.
دیکھیے ابھی لیڈی ایسٹن جو ہے یہ یورپین یونین کی فورن پالیسی کی ہیڈ جو ہے، یہ کل اس نے پورا دن گزارا وہاں ایجپٹ میں، ان کی کوئی دو ڈھائی گھنٹے ملاقات مرسی سے بھی ہوئی اور کوئی ڈیڑھ گھنٹہ ان کی ملاقات جو البرادعی سے بھی ہوئی، اور تین چار جو سپلنٹر چھوٹے گروپس کے لیڈر وہ بھی ان سے ملاقات بھی اس کی ہوئی. وہاں جو اس کی کنکلوژن جو اس نے کیا لیڈی ایسٹن نے، کیتھرین ایسٹن نے، وہ یہ کیا کہ صرف یہی نہیں ہے پرابلم، یہ جیسے آپ نے ابھی فرمایا اخوان المسلمون ہی سٹیک ہولڈرز نہیں ہیں، چھوٹے چھوٹے تقریباً 11 گروپس ہیں اس وقت ایجپٹ میں جنہوں نے چھوٹے چھوٹے اپنے سٹ انس کیے ہوئے ہیں جو کہ تحریر سکوائر سے دور دور مختلف مساجد کے تحت، کئی لوگوں نے اس پہ کہہ دیا کہ جی یہ ہم تو اعتکاف کرنے آئے ہیں، پورے 10 دن بیٹھیں گے، عید تک بیٹھیں گے. یہ وہ گروپس ہیں جو کہ کئی ان میں مخلص بھی ہیں، پیٹریوٹک بھی ہیں، محب وطن ہیں جو کہ ایجپٹ کے ساتھ، لیکن ان کی وہ اتنی سے نہیں ہے. دیکھیے مرسی سے جو غلطی ہوئی، میں سب سے پہلے آپ کو بتاتا چلوں، یہ 1978 میں جب کیمپ ڈیوڈ ہوا تھا نا، اس کے بعد امریکنز نے تھوڑا سا برائبری، تھوڑی رشوت دینی شروع کی جو بڑے بڑے لیڈرز ان کے بچوں کے جو ایجپٹ کے اس وقت تھے، ان میں ان کے کئیوں کو انہوں نے ہارورڈ کی اور کارنل کی اور انہوں نے میساچیوسٹس کی ایم آئی ٹی وغیرہ کی اسکالرشپ دینا شروع کر دی، وہ وہاں پڑھنے چلے گئے 1980s میں تھرو آؤٹ. ان میں مرسی بھی ان میں سے ایک تھا. 1983-84-85 میں یہ پی ایچ ڈی کرنے گئے چلے تھے یونیورسٹی آف سدرن کیلیفورنیا میں. تو یہ وہ گروپ ہے جسے صاحب ارکات جو ہے آج کل، جو کل اور آج میں مڈل ایسٹ پیس اکارڈ جو نیا سائن ہونے لگا ہے یونائٹڈ سٹیٹس میں آج کل چل رہا ہے دو روزہ، یہ لوگ وہ گروپ تھا جو یہ انہیں یپی کہا جاتا تھا کہ انہیں چونکہ یو ایس اسکالرشپ ملے ہوئے تھے تو یہ اپنے اپنے ممالک میں یو ایس ایجنڈا جو تھا یا زائنس ایجنڈا تھا اسے پورا کرتے. اب مرسی دیکھنے کے لیے آئے تو تھے، اپیرنٹلی یہ نظر آ رہا تھا جیسے مخلص ہوں گے لوگوں کے ساتھ، لیکن آہستہ آہستہ ان کی وہ جو گرومنگ ہے، وہ ان کی جو نرچرنگ ہے جو یونائٹڈ سٹیٹس میں ہوئی، وہ ان پہ غالب آ گئی اور وہ آہستہ آہستہ وہی وہ دھارنے. اب کچھ لوگ ایسے ہیں جو کہ مرسی کے کرٹکس ہیں، وہ کہتے ہیں انہوں نے $8 بلین لے لیے اور انہوں نے سینائی کی کچھ ٹیریٹریز، چار ٹیریٹریز جو ہیں وہ انہوں نے سرینڈر کر دی. کچھ کہتے ہیں اگر یہ مخلص ہوتے ایجپٹ کے ساتھ تو سب سے پہلے یہ 1978 کا جو کیمپ ڈیوڈ اکارڈ ہے وہ کنٹروورشیل تھا، اس کے بارے میں یہ تقاریر بھی کیا کرتے تھے، اسے یہ ریووک کرتے، لیکن وہ بھی انہوں نے نہیں کیا. تو کافی حد تک جو ہے خلوص اور مخلصانہ کوشش کا فقدان ان میں نظر آیا، جو لوگ ان کو ابھی بھی، اور آہستہ آہستہ آپ دیکھیے گا.
لیکن ڈاکٹر میں آپ سے یہ پوچھنا چاہوں گا، ڈاکٹر میں آپ سے یہ پوچھنا چاہوں گا کہ جو ان کی کوتاہیاں ہیں جن کی طرف آپ نے نشاندہی کی، کیا یہ سب اس بات کا جواز بن سکتی ہیں کہ فوج ایک الیکٹڈ گورنمنٹ کو ہٹا دے اور ٹیک اوور کر لے؟ اور کیا آپ نہیں سمجھتے کہ فوج کے اس اقدام سے عوامی انقلاب کو نقصان پہنچے گا؟
اب آپ دیکھیے ٹائمنگ دیکھیے اس ایونٹ کا، ایجپٹ میں جو پچھلے 3 جولائی کو ریموو کیا گیا مرسی کو، ایک سوچے سمجھے منصوبے کے تحت جو ہے، میں اس کو یوں لیتا ہوں ایز پولیٹیکل کامنٹیٹر، ایز اسٹوڈنٹ آف کنٹمپرری ہسٹری، میں اس کو یہ سمجھتا ہوں کہ سوچے سمجھے ایک منصوبے کے تحت مرسی کو ریموو کیا گیا اور وہاں پرو اسٹیبلشمنٹ جو ہے، پرو اسٹیبلشمنٹ مطلب پرو ویسٹ جو ہے، وہ سی سی جنرل سی سی کو لے اور ساتھ جو ہے عدیلی، جو منصور عدیلی کو لے کے آ گئے. اب یہ دیکھیے اس کی ٹائمنگ دیکھیے، اور ٹھیک ایک مہینے کے بعد کل اور آج میں یہ مڈل ایسٹ پیس جو ہے وہ 2 دن کی وہاں شروع ہوگی، جہاں پہ لپی زمنی وہاں سے آگی صاحب ارکات جو ہیں وہ پیلسٹائن کو کرنے. بات یہ ہے کہ مین وہی ہے جو کہ چودھری خادم صاحب بھی کہہ رہے تھے اور پروفیسر نذیر صاحب فرما رہے تھے وہاں اسلام آباد سے، کہ یہ اتحاد اور اتفاق کا ایک فقدان ہے مسلم امہ کو. آج مجھے بار بار مولا کائنات، جن کے یہ دن ہیں، مولا کائنات علی ابن ابی طالب علیہ السلام کا یہ فرمان بار بار ایکو کرتا ہے، یہ یونیورسلٹی ہے اس پیغام کی، کہ الملک یبقی مع الکفر ولا یبکا مع الظلم. میں یہ بتاتا چلوں، اتفاق اور اتحاد، یہ نام نہاد مسلمان جو قوتیں ہیں، او آئی سی کی صورت میں ہو جائے، گلف کوآپریشن کونسل ہو جائے، یہ نام نہاد مسلمان جو ہے تنظیمیں بنی ہیں، یہ اتحاد نہیں ہو سکتا. میں چھوٹی سی مثال دیتا رہا ہوں. پچھلے مہینے آپ نے سنا ہوگا، فالو کر رہے تھے، کہ بولیویا کے پریزیڈنٹ جو تھے ایوو موریلس، یہ رشیا گئے ہوئے تھے. وہاں سے جہاز سے جب یہ اڑے اپنے چارٹر پلین سے، تو ان کو ایئر سپیس جو ہے وہ آسٹریا نے، جرمنی نے اور فرانس نے نہیں یوز کرنے دی، اور ان کو جبرن ان کے پلین کو آسٹریا میں ویانا میں وہ کرنا پڑا، انہیں گراؤنڈ کرنا پڑا اور وہ واپس چلے گئے. اب یہ مسلمان نہیں ہے. مولانا کا کہا ہے نا کہ ظلم کی صورت میں نہیں انسان رہ سکتا، کفر کی صورت میں رہ سکتا ہے. اب یہی ہوا، یہ جب واپس گیا ہے موریلس، تو جاتے اس نے وینزویلن پریزیڈنٹ جو ہے مدیورو سے بات کی، جاتے کرسٹینا کرسنر ارجنٹینا کی پریزیڈنٹ سے بات کی، جاتے اس نے نکراگوا کے پریزیڈنٹ ڈینیل اوٹیگا سے بات کی، اور 7 کنٹریز لیٹن امریکہ کے مل کے انہوں نے کہا کہ آل رائٹ، ہم جرمنی، فرانس اور آسٹریا کی تمام جو پروڈکٹس ہے اس کا 1 سال کے لیے ہم بائیکاٹ کریں گے، ہم بائی نہیں کریں گے. یہ ہوتے ہیں اتحاد. وہ تو مسلمان نہیں ہیں، وہ سارے کے سارے غیر مسلم ہیں، زیادہ تر کیتھولکس ہیں. وہ اتحاد یہ ہوتا ہے کہ انہوں
بہت شکریہ آپ کا
زبان ہو
کر صاحب، بہت شکریہ، بہت شکریہ.
یہ اتحاد، اتحاد جب تک مسلم امہ میں نہیں آئے گا کچھ نہیں آئے گا.
یقیناً ہمارے ناظرین نے آپ کی اس گفتگو سے نتیجہ اخذ کیا ہوگا. چلتے ہیں پروفیسر نذیر صاحب کی خدمت میں. پروفیسر نذیر صاحب، جو یہ چھوٹے چھوٹے گروپ جو کہ اب کافی طاقتور بن گئے ہیں سامراجی طاقتوں کے پیسوں اور ان کے ہتھیاروں سے، یعنی سلفی اور تکفیری گروہ، کیا یہ مان لیا جائے کہ یہ اب اسلامی بیداری کی تحریک اور عوام کے جو انقلابات آئے تھے شمالی افریقہ کے ملکوں میں، اس کے لیے سنگین خطرہ بن چکے ہیں؟
نہیں، سنگین خطرہ تو نہیں بن چکے. دو باتیں بڑی عام، بہت مختصر وقت ہے آپ کے پاس. ایک تو یہ ہے کہ مصر میں جب انقلاب آیا تو آپ کو معلوم ہے کہ مصر اور ایران کے 30 سال سے تعلقات جو سرد مہری کا شکار تھے وہ پھر سے ریوائیو ہوئے، ایک دوسرے کے ڈیلیگیشن آئے. یہ سب سے بڑا خطرے کی گھنٹی جو ہے وہ سعودی عرب کو، قطر کو اور امریکہ کو اور یورپین یونین کو، خاص طور سے اسرائیل کو نظر آئی. اسی لیے مرسی کے خلاف جو ہے اقدامات، ٹھیک ہے ان کے اپنے قصور ہیں، اپنے مسائل ہیں، لیکن میں سمجھتا ہوں اسٹوڈنٹ آف پالیٹکس فار دا لاسٹ 30 ایئرز کہ یہ بہت بڑا شاخسانہ تھا ایران کا اور ایجپٹ کا، آپس کے تعلقات کو مضبوط بنانا اور مڈل ایسٹ کے متعلق ایک موقف اپنانا. یہ ایک بہت بڑا مسئلہ تھا جو مغربی دنیا کو اور جو مشرق کے مستحق کے ممالک ان کے لیے خطرہ تھا. چھوٹے 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 گروپ جو ہیں یہ خطرہ ضرور ہیں، لیکن سنگین خطرہ نہیں ہے. آپ یہ دیکھیے کہ شہید کی جو موت ہے وہ قوم کے ہاتھ ہے. ہمیشہ کسی بھی چیز کو اپنانے کے لیے، کسی کی چیز کو قائم کرنے کے لیے قربانی دینی پڑتی ہے. جان کی، مال کی، اولاد کی قربانی جب تک نہیں ہوگی، انقلاب جو ہے بھرپور طریقے سے وہ پروان نہیں چڑھتا. کوششیں بڑی کی، 30 سال سے ایران کے خلاف کوششیں ہو رہی ہیں. آپ دیکھ لیں کیا ہو رہا ہے، ایرانی قوم، ایرانی حکومت، ایرانی جو سلطنت ہے اپنی جگہ پہ قائم ہوئی ہے. لہذا وقت یہ بہت اہم ہے. یونٹی کی اور آپس میں اتحاد کی باتیں بڑی اچھی لگتی ہیں، لیکن جہاں جہاں یہ انقلاب آیا ہے، انقلاب لانے والوں کی یہ ذمہ داری ہے کہ وہ اس انقلاب کو پایا تکمیل تک پہنچائیں اور ان چھوٹی چھوٹی جو تکفیری اور دوسری قوتیں ہیں ان کا مقابلہ کریں. اگر ان کا مقابلہ نہیں کیا تو پھر دوبارہ ہی وہ نظام جو ہے خدا نخواستہ واپس آ جائے گا. آپ یہ دیکھیں، البرادی پھر واپس آ گیا، لیبیا کا سابق وزیر اعظم پھر واپس آ گیا، تونیزیا کا وزیر اعظم پھر واپس آ گیا. تو یہ نظام نہیں بدلے انفارچونیٹلی. اور میں آخری بات یہ کہنا چاہ رہا تھا کہ اس وقت مشرق وسطی کی آئندہ قسمت کا فیصلہ جو ہے وہ شام میں ہوگا. اگر شام میں انقلابی قوتیں جیت گئیں تو شام اور پورے مشرق وسطی میں اسلامی بیداری کی جو انقلاب آیا ہے وہ کمپلیٹ ہو جائے گا. اگر خدا نخواستہ انہوں نے دوسری صورتحال اختیار کر لی تو پورے مشرق وسطی جو ہے وہ آن فائر ہو جائے گا، بوائل اپ ہو جائے گا، اور پورے مشرق وسطی میں ایک ڈیسٹیبلائزیشن ہو جائے گی.
بہت شکریہ آپ کا، بہت شکریہ آپ کا.
موری ممالک،
بہت شکریہ پروفیسر صاحب. وقت ہمارا بالکل ختم ہو چکا ہے. ہم آپ سے، ڈاکٹر اعجاز صاحب سے اور اپنے ناظرین سے اجازت چاہتے ہیں، لیکن ناظرین چلتے چلتے یہ عرض کرتے ہیں کہ ہمارے مہمانوں نے جو بات کی وہ یہ کہ انقلاب جن لوگوں نے برپا کیا، اب یہ ان کی ذمہ داری بنتی ہے کہ اپنے انقلاب کے ثمرات اور ان کے جو اس وقت تک کے نتائج ہیں ان کی حفاظت کریں. بصورت دیگر انقلاب کو خطرہ اللہ ہی ہو سکتا ہے، اور انقلاب لانا آسان ہے، ان کے ثمرات کی حفاظت کرنا اس سے زیادہ مشکل. اور یہ بات اکابرین دانشوروں، خاص طور پر مصر کے دانشوروں اور اکابرین کو جو عرب دنیا کا سب سے زیادہ پڑھا لکھا ملک سمجھا جاتا ہے، وہاں کے بزرگوں کو اس بات کو درک کرنا ہوگا. ایک بار پھر ہم مولا الموحدین حضرت علی ابن ابی طالب علیہ السلام کی شہادت کی نسبت سے تعزیت پیش کرتے ہیں.